आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त। एकजना याइरस भनिने व्यक्ति सभाघरमा एक्लै थिए अनि यो सभाघरमा उनले आफ्नो जवानीपनदेखि नै मानिसहरूलाई साँचो परमेश्वरको आराधनामा डोर्याउँदै आएका थिए। उनी आफ्ना यी काममा आनन्दित थिए र समुदायमा उनको ख्याति पनि थियो र समुदायमा उनको नाम पनि चलेको थियो। उनले मानिसहरूलाई परमेश्वरको सत्यताको बारेमा सिक्नलाई सहायता पनि गर्दथे। तर अहिले यो समयमा याइरस सभाघरमा काम गरिरहेका थिएनन्। उनी विश्राम दिनको सेवाको निम्ति तयारी भइरहेका थिएनन् अथवा मोसा र अगमवक्ताहरू लेखेका पुस्तकहरू अध्ययन गरिरहेका पनि थिएनन्। यो समय उनी प्रार्थना गर्दै थिए। सारा रातभरि नै उनी प्रार्थनामा नै थिए। उनले आफ्नो छोरीको जीवनको लागि परमेश्वरसँग निवेदन गरिरहेका थिए, किनकि उनको छोरी बिरामी थिए, उसलाई सन्चो भइरहेको थिएन अनि उसलाई परमेश्वरले मात्र निको पार्न सक्नुहुन्थ्यो। याइरसले आफ्नो सानी छोरीको जीवनको लागि घन्टौँ घन्टासम्म प्रार्थना गरे, अपिल गरे र परमेश्वरसँग दया मागे। उनकी छोरी 12 वर्षकी मात्र थिए, भर्खर मात्रै आफ्नो जीवनको पूर्णतामा फक्रनलाई तयार हुँदै थिए। ऊ जवानी अवस्थामा आउनको लागि केही वर्ष मात्रै टाढा थियो। उनीसँग धेरै सम्भाव्यताहरू थियो, तर बिरामीपना उनीमाथि आयो। दिनदिनै हेर्दा हेर्दै दुब्लो र कमजोर हुँदै गई। इतिहासलाई हेर्ने हो भने सारा संसारमा नै जीवन बहुमूल्य थियो। यो 12 वर्षकी छोरीले आफ्नो पिताद्वारा धेरै नै माया पाएकी थिए। श्रोता मित्र, याइरिसले प्रार्थना गरि नै रहे अनि रातपछि उज्यालो भयो। याइरिसले सभाघर बाहिर मानिसहरूको स्वर सुन्न सक्दथे र तिनीहरू आफ्नो कर्तव्य सुरु गर्न गइरहेका थिए। त्यसपछि तिनले दुईजना व्यक्तिको स्वर र घोडाको आवाज सुने। ती दुई व्यक्तिहरू सभाघरमा पसे अनि ती दुई व्यक्तिहरू तिनका नोकरहरू थिए। याइरसले जसै आफ्नो नोकरहरूको मुहार निराश भएको, मलिन भएको देखे, तिनको हृदय डरले भयभीत भयो। त्यसपछि पहिलो नोकरले भन्यो, गुरुज्यू, तपाईँकी छोरीलाई सन्चो छैन, उसको निम्ति हामीलाई डर छ, तपाईँ छिटै आउँदा राम्रो हुन्छ, यो त्यसको निम्ति अन्तिम क्षण हुन सक्छ। तर अर्को व्यक्तिले भन्यो, गुरुज्यू, मेरा केही सङ्गी नोकरहरू आज बिहान तालतिर गएका थिए अनि तिनीहरूले केही ढुङ्गाहरू यतातिर किनार लगाएका थिए। जब ती ढुङ्गाहरू किनारमा आए, त्यहाँ एकजना येशू भनिने चङ्गाईकर्ता हुनुहुन्थ्यो अनि उहाँ समुद्रको किनारमा उभिएर सिकाउँदै हुनुहुन्छ। तर आज सायद उहाँ यही बाटोमा आउनुहुन्छ होला। उहाँले धेरै मानिसहरूलाई निको पार्नु भएको छ अनि सायद उहाँ आउनुहुनेछ र आफ्नो हात तपाईँको छोरीमाथि राखिदिनुहुन्छ। अनि याइरसले पहिलो व्यक्तितिर फर्केर भने, मेरो श्रीमतीलाई भन, म जति सक्दो छिटो आउनेछु, म येशू कहाँ गएर उहाँलाई यहाँ आउनको लागि आग्रह गर्नेछु। अनि उनी दोस्रो व्यक्तितिर फर्केर भने, हामी समय त्यसै खेर नफालौँ, हामी छिट्टै जानुपर्छ। अनि तिनीहरू येशूलाई भेट्टाउन हतार हतार गर्दै गए। येशू चाहिँ समुद्रको किनारमा बस्नुभयो। उहाँ अहिले प्रख्यात र प्रसिद्ध व्यक्ति हुनुहुन्थ्यो अनि उहाँ केही छोटो समयमै सबैतिर चिनिनुभयो र मानिसहरू उहाँको वरिपरि जम्मा हुन थाले। त्यसपछि तिनीहरूले टाढाबाट चिच्याइरहेको स्वर सुने, बाटो छोड, बाटो छोड, याइरस हाम्रा सभाघरका शासक येशूलाई हेर्न आउँदै हुनुहुन्छ। भिडले याइरसलाई जान छोडिदियो र याइरसले येशूलाई भेटेर कसरी अभिवादन गर्नेछन् भनी उत्सुक भएर सबैजना हेर्न थाले। याइरस उहाँको नजिक आए, उनले येशूको अघि आफ्नो घुँडा टेके अनि एकदमै गम्भीर भएर भने, येशू, मेरी छोरी मरिसकेकी छे, ऊ मृत्युको मुखमा छे, ऊ मात्र 12 वर्षकी छे, हे यीशु, कृपया आउनुहोस् र मेरो छोरीमाथि आफ्नो हात राखिदिनुहोस्, सायद ऊ बाँच्ने थिए। अनि यीशुले जवाफ दिनुभयो, म आउनेछु। मानिसहरू त्यस गाउँतिर गए, भिड झनझन बढ्यो। 10 जना, 20 जना, 50 जना, 100 जना गर्दै भिड बढ्न थाल्यो। अनि यीशु याइरसको घरतिर जाँदा धेरै मानिसहरूद्वारा घेरिनु भएको थियो। श्रोता मित्र, भिड साह्रै उत्साहित थियो। तिनीहरू आश्चर्यकर्म हेर्नलाई अगाडि बढे। अनि त कति आफैमा आश्चर्यकर्म गराउन चाहन्थे। मानिसहरू यीशुको नजिक गएर हेर्नलाई घम्सा घम्सी गर्दै थिए। मानिसहरू यीशुबाट आशिष पाउनलाई, उहाँलाई छुनलाई, समात्नलाई कोसिस गर्दै थिए। अनि यीशुका चेलाहरूलाई यो सबै कुराहरू नियन्त्रण गर्न धौ धौ परिरहेको थियो। अनि याइरसले पनि मानिसहरूलाई हटाउन थाले। उनले जान्दथे कि उनीसँग केही क्षण मात्रै छ, र यदि उनी बिस्तारै बिस्तारै गए भने उनको छोरी मर्न पनि सक्छ। यो कुरा के ती मानिसहरूले बुझेनन्? के तिनीहरूले वास्ता गरेनन्? तर गाउँका मानिसहरूले आफैलाई मात्र विचार गरे, अनि आफ्नो आवश्यकतालाई मात्र विचार गरे, र तिनीहरू यीशुलाई आफ्नो घरमा आएको र उनीहरूलाई सहायता गरेको चाहन्थे। अनि यही भिडमा एकजना व्यक्ति यीशुको नजिक छुनलाई एक एक कदम बढाउँदै थियो। यो व्यक्तिले यीशु गाउँमा हुनुहुन्छ भनी सुनेको थियो। अनि ती व्यक्ति एक स्त्री थिइन्। मित्र, ती स्त्रीको नाउँ हामीलाई थाहा छैन। उनको जीवनलाई हेर्दा ऊ धेरै धनी थिए, तर दुर्भाग्यवश त्यसले डाक्टरका धेरै पैसा खर्च गरिसकेकी थिए, किनकि त्यो स्त्रीलाई समस्या थियो। उसलाई निरन्तर रगत बगिरहेको थियो। उसको महिनावारीमा समस्या थियो। उसको महिनावारी सामान्य थिएन। श्रोता मित्र, यो स्त्री 12 वर्षदेखि नै यस्तो अवस्थाबाट गुज्रिरहेकी थिए। त्यसले एकपछि अर्को डाक्टरसँग जाँच गराइन् र सल्लाह गरे, तर त्यसको अवस्था चाहिँ कहिल्यै सुध्रिएन। यहाँसम्म कि उसको लोग्नेले पनि उसलाई छोडेर गइसकेको थियो। तर उसलाई यो मात्रै दुःखदायी थिएन, ऊ अझ पनि परमेश्वरको सामु र मानिसहरूको सामु अशुद्ध थिए। ऊ कहिले पनि यरुसलेमको मन्दिरमा जान पाउँदिनथे। ऊ कहिले पनि सभाघरको सेवामा सामेल हुन सक्दिनथे। उसलाई अरूले प्रयोग गरेको कुर्सीमा बस्ने अनुमति थिएन। यदि कसैले अचानक उसको कपडा मात्रै छोयो भने पनि ऊ पनि अशुद्ध ठहरिने थियो। उसले भोजनहरू अरूलाई बाँड्न सक्दिनथे। त्यो चाहिँ सामाजिक रूपमा नै बहिष्कृत थिए। ऊ आफ्नो समुदायबाट निकालिएकी थिए। तर यीशु उसको गाउँतिर आउँदै हुनुहुन्थ्यो। अनि जब उसले त्यो सुनि, तब उसले एक निर्णय लिए। उसले उहाँलाई खोज्ने थिए र निको हुने थिए। यो एक असम्भव चुनौती थियो, यीशुको लागि मात्र होइन तर त्यस स्त्रीको लागि। ऊ अशुद्ध थिए। कसैले पनि उहाँको नजिक उसलाई जान दिने थिएनन्। अब ऊ कसरी यीशुको नजिक जान सक्दथे त? अनि ऊ एक स्त्री पनि थिए। त्यो बेला एउटा स्त्रीलाई सबै समुदायको अघि एक पुरुषसँग बोल्नु राम्रो मानिँदैन थियो। एक स्त्रीको निम्ति एक पुरुषलाई छुनु राम्रो कुरा थिएन। तर त्यो स्त्री निडर भएकी थिए, र यीशु नै उसको एकमात्र आशा हुनुहुन्थ्यो। यदि ऊ उहाँको नजिक मात्रै जान सक्थे भने, यदि ऊ उहाँलाई छुन मात्रै सक्थे भने, ऊ निको हुने थिए भनेर उसमा विश्वास थियो, भनेर उसले विश्वास गरेकी थिए। त्यसकारण उसले आफैलाई एउटा कपडाले ढाकी र आफ्नो घरबाट निस्की। जबकि अरू मानिसहरूले उसलाई एक स्त्री हो भनेर चिन्न गाह्रो थियो। अनि यो उसको फाइदाको निम्ति नै थियो। प्रिय मित्र, अहिले यीशुलाई खोज्न सजिलो थियो। केवल भिडको चर्को आवाजलाई सुन्नु पर्दथ्यो र त्यहाँ तपाईँले उहाँलाई पाउनुहुने थियो। तर जब त्यस स्त्रीले भिडलाई देखि, ऊ तयार भएकी थिइन। उसले यीशुलाई छिट्टै देखि, तर कसरी उहाँ कहाँ पुग्ने थिए त? त्यहाँ ठुलो मानिसको भिड उहाँको वरिपरि थियो, र तिनीहरू सबैजना उहाँका आउन खोजिरहेका थिए। अनि उसले आफ्नो परिचय लुकाएर सानो स्वरमा नजिकको कोही एकजनासँग सोधी, यहाँ के भइरहेको छ? तिनीहरू कहाँ गइरहेका छन्? अनि त्यस व्यक्तिले जवाफ दियो, याइरसकी छोरी मर्नै लागेकी छिए। तिनीहरू सबैजना तिनको घरतिर गइरहेका छन्, किनकि यीशुले भन्नुभएको छ कि उहाँले त्यसलाई निको पार्नुहुनेछ। तर म जान्दिनँ कि यिनीहरू समयमा नै त्यहाँ पुग्छन् कि पुग्दैनन्। त्यस स्त्रीले निरन्तर त्यस अवस्थाको अवलोकन गरी त्यसपछि उसले देखी कि भिडहरू अलि हटिरहेको छ, कम भइरहेको छ। धेरै मानिसहरू येशूको अघि उभिएर येशूको ध्यान केन्द्रित गर्दै थिए। यदि त्यस स्त्री पछाडिका थोरै मानिसहरूबाट त्यहाँ गई भने ऊ त्यहाँ पुग्न सक्थे र उहाँको कपडा छुन सक्थे। उसले आफूलाई तल खसेको जस्तै गरेर उहाँको पाउ नजिक जान सक्थे र उहाँको कपडाको कुना छुन सक्थे र निको भएर पछाडिबाट जान सक्थे। अनि कसैले पनि यो कुरा थाहा पाउँदैनथ्यो। अनि उसले जान्दथे कि येशूले उसलाई निको पार्न सक्नुहुन्थ्यो। जसै भिड बिस्तारै याइरसको घरतिर जाँदै थियो, त्यो स्त्री चुपचाप भएर पछाडिबाट भिडमा पसि र लुगाले आफ्नो अनुहार छोपी। कसैले पनि उसलाई ध्यान दिएन। ठिक उसको योजनाले काम गर्दै थियो। अनि कदम कदममा ऊ येशूको नजिक आइरहेकी थिए। ऊ मानिसहरूको बीचमा धकेला धकेल भइरहेको थियो। प्रत्येक उसलाई छुने अशुद्ध भइरहेको थियो, तर तिनीहरूले जानेका थिएनन्। त्यस स्त्रीले पनि वास्ता गरिन। प्रिय मित्र, अहिले भिड झन बढ्यो। मानिसहरूका चर्को आवाज बाहिरसम्म गइरहेको थियो अनि मानिसहरू चिच्याइरहेका र कराइरहेका थिए, येशू मेरो घरमा आउनुहोस्, येशू मलाई सहायता गर्नुहोस्, येशू मलाई निको पार्नुहोस्। उहाँ कहाँ पुग्नलाई हातहरू उठाइरहेका थिए अनि चेलाहरू ध्यान दिएर हेरिरहेका थिए। जसै कोहीले त्यस स्त्रीलाई पछाडिबाट धकेल्यो, ऊ येशूको पाउने र भुइँमा लोटी र येशूको वस्त्र त्यसको शरीरमा छोइयो। अनि त्यतिखेरै त्यसले आफ्नो शरीरमा ज्योति आइरहेको महसुस गरी, उसले परमेश्वरको शक्तिलाई महसुस गरी र जोरसँग डरले चिच्याई। अनि त्यसपछि उहाँको शक्तिको आनन्द उसमा सर्यो, उसले शुद्ध भएको थाहा गरी। अनि अर्को क्षणमा उसले भिडको बीचबाट येशूको स्वर सुनी, सबैजना रोक, कसैले मलाई छोएको छ। प्रिय श्रोता मित्र, अब त्यो स्त्री को हो भनेर सबैलाई थाहा हुने भयो। उसले आशा गरे जस्तै नै निको भएकी थियो, तर उसले अरूको अगाडि आफूलाई नचिनाउने योजना उसको विफल भएको थियो। ऊ एक अशुद्ध स्त्री भएर पनि एक सार्वजनिक ठाउँमा एकजना पुरुषलाई उसले छोएकी थिए। येशूको स्वर सुनेर सबै भिड रोकियो र सबैजना चुपचाप भए। अनि चेलाहरूले भने, गुरुज्यू, सबैजनाले तपाईँलाई छोइरहेका छन् त, सबैजना तपाईँको निम्ति तछाड मछाड गर्दैछन्, अनि तपाईँ भन्नुहुन्छ कि कसैले मलाई छोयो। अनि येशूले जवाफ दिनुभयो, मबाट शक्ति गएको मैले महसुस गरेँ। कसैले मेरो लुगाको टुप्पो छोयो, अनि मबाट शक्ति यो भिडमा कसैमा गएको थियो। कसले मेरो लुगालाई छोयो? अनि त्यो स्त्री जो अशुद्ध थिए अगाडि आई र डरले कामदै उहाँको सामु घुँडा टेकेर सबै कुरा बताइदिए।
हामीलाई त्यस
येशूको पाउनेर लडी र उहाँलाई छुन सफल भई, तर बाहिर जानलाई असफल भई। ऊ को हो भनेर सबैजनाले थाहा पाए। येशूले जो निको भएकी थिए त्यसलाई अगाडि आउन भन्नुभयो र त्यस स्त्रीसँग अरू कुनै उपाय रहेन। त्यो स्त्रीले भने, मैले तपाईँको वस्त्रलाई छोएँ अनि म एक स्त्री हुँ। उसले आफ्नो अनुहारबाट कपडा उतारी, आफैलाई आफ्नो लामो केश र सुन्दर अनुहारमा प्रकट गरी भिडमा भएका सबैजना छक्क परे। उसले असामान्य काम गरेकी थिए। त्यो एक स्त्रीले सबैको सामान्य एक पुरुषलाई छोएकी थिए। अनि त्यस स्त्रीले फेरि भनी, मलाई थाहा छ कि म यस भिडमा आउन मिल्दैन थियो। मलाई थाहा छ कि म एक स्त्री हुँ र मलाई यो पनि थाहा छ कि अरूहरूले मेरो स्थान र म कहाँ रहनुपर्छ भनेर भन्दछन्। म 12 वर्षदेखि नै अशुद्ध भएकी छु। मैले धेरै डाक्टरहरूका पनि जाँच गराएँ, तर कसैले पनि मलाई निको पार्न सकेन। म खराब मात्रै हुँदै गएँ। मैले आफ्नो सबै रुपियाँ पैसा पनि गुमाएँ। अहिले मसँग केही पनि छैन। म आफ्नो परिवारसँग रहनको योग्य पनि छैन अनि अरू कसैलाई छुनको लागि पनि योग्यको छैन। तर मैले सोचे कि यदि म तपाईँको वस्त्रको टुप्पा मात्रै छोएँ भने पनि म निको भइहाल्नेछु, अनि म त्यही नै हुँ। प्रिय श्रोता मित्र, त्यस सारा गाउँका मानिसहरू येशूले के गर्नुभएको थियो भनेर अचम्ममा परे। त्यस स्त्रीले सभाघरको शासकको घरमा भेला हुनदेखि बाधा दिएकी थिए। त्यो एक अशुद्ध स्त्रीले एक धार्मिक गुरुलाई छोएकी थिए। त्यो बेला येशू प्रसिद्ध हुनुहुन्थ्यो, तर त्यो स्त्रीको कोही पनि थिएन। ऊ गरिब र सताइएकी थिए। यता येशू एक धार्मिक मानिस हुनुहुन्थ्यो, तर त्यो स्त्री धार्मिक रूपमा अशुद्ध स्त्री थिए। अनि त्यसले सभाघरको शासकको छोरीलाई निको पार्ने काममा ढिलासुस्ती गराएकी थिए। उसले शुद्धताको आदरको भद्रताको नियमलाई उल्लङ्घन गरेकी थिए, अर्थात् तोडेकी थिए। अनि यसकारणले मानिसहरू यसो भनेर छक्क परेका थिए। अब येशूले के गर्नुहुनेछ? उहाँले त्यस स्त्रीलाई के भन्नुहुनेछ? के उहाँले सामाजिक व्यवधानहरू तोडेको निम्ति दोष लगाउनुहुनेछ? उहाँलाई छोएको निम्ति उहाँले दोष लगाउनुहुनेछ? येशूले त्यस स्त्रीलाई उठाउनुभयो, किनभने त्यो स्त्रीले जे गरिरहेकी थिए त्यसको लागि ऊ डरले कामिरहेकी थिए। अनि येशूले भन्नुभयो, छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ। मानिसहरू यो सुनेर विश्वासै गर्न सक्दैनथे। त्यो स्त्रीले यो सुनेर विश्वासै गर्न सकिन। येशूले त्यसलाई दोष लगाइरहनु भएको थिएन, तर येशूले त्यसलाई आशिष दिँदै हुनुहुन्थ्यो। उहाँले त्यसलाई निको पार्नु भएको थियो र उहाँले त्यस स्त्रीको आत्मामा शान्ति र आशिषको घोषणा गर्नुभयो। अनि उहाँले त्यसलाई के भन्नुभएको थियो त? छोरी, ऊ येशूको निम्ति योग्यको थिए। त्यो स्त्री परमेश्वरको योग्यको थिए। अहिले फेरि आफ्नो परिवारको निम्ति योग्यको र गाउँलेहरूको निम्ति पनि योग्यको भएकी थिए। अनि भिड त्यस स्त्रीबाट गयो। अहिले त्यो स्त्रीलाई अन्धकारमा हिँड्नु परेन, अनि यो समयमा ऊ खुल्ला र स्वतन्त्र भएर हिँड्न सक्थे। त्यसपछि भिड शान्त भएको थियो। धेरैजनाले अचम्म मानेका थिए कि तिनीहरू निको भएका थिएनन्। तिनीहरूले पनि येशूको शरीरलाई छोएका थिए, तर केही पनि भएको थिएन। तर त्यो स्त्री उहाँको वस्त्रको कुना मात्रै छोएकी थिए र निको भई। यहाँ विश्वासको बारेमा येशूले के भन्नुभएको थियो त? त्यसै समयमा एकजना व्यक्ति दगुर्दै भिडमा आयो र दुखी स्वरमा भन्यो, याइरिस कहाँ हुनुहुन्छ? मैले उहाँलाई तुरन्तै भेट्नुपर्छ। मसँग उहाँको निम्ति सन्देश छ। अनि तिनीहरूले येशूका चेलाहरूको साथमा उभिरहेको याइरिस कहाँ गए र त्यसले भन्यो, याइरिस, मलाई माफ गर्नुहोस्, अब तपाईँकी छोरी यस संसारमा रहेनन्, उनी मरिन्। येशू साह्रै ढिलो हुनुभएको छ, अब उहाँलाई कष्ट नदिनुहोस्। वेदना र डरले याइरिसको हृदय भरियो। यदि भिडले मात्रै छिटो बाटो दिएको भए पनि उहाँ समयमा नै पुग्नुहुने थियो। यदि त्यो स्त्रीले मात्रै बाधा नदिएको भए पनि उहाँ त्यस घरमा समयमा नै पुग्नुहुने थियो। तर येशूले त्यो मान्छेले याइरसलाई भनेको कुरा सुन्नुभयो र त्यसलाई भन्नुभयो, याइरस, नडराऊ, विश्वास मात्रै गर, त्यो निको हुनेछ। अनि येशूले भिडतिर फर्केर भन्नुभयो, तिमीहरू सबैजना घर जाओ, पत्रुस, याकुब र योहन्ना, तिमीहरू मसँग आऊ। अनि यो समयमा याइरस र येशू उहाँका तीनजना चेलाहरू ढिलो नगरिकन भिडबाट गए। जब उहाँहरू घरमा पुग्नुभयो, त्यो घर पहिले नै मानिसहरूले भरिएको थियो। दुःखको धुनसँगै बाँसुरी बजिरहेको थियो र घर चाहिँ पूर्ण रूपमा हल्ला र अनियमितताले भरिएको थियो। अनि यो देखेर येशूले भन्नुभयो, किन तिमीहरूले हल्ला र खलबल गरिरहेका छौ? यो ठिटी मरेकी छैन तर सुतेकी छे। कृपया तिमीहरू सबैजना आआफ्नो घर जाऊ। यो सुनेर भिड छक्क पर्यो। तिनीहरू चुप भए। त्यसपछि तिनीहरूले हाँसो गर्न लागे। श्रोता मित्र, कति अचम्मको कुरा नि! भर्खरै तिनीहरू रोइरहेका थिए, येशूको कुरा सुनेर हाँसो गर्न थाले। तर जसै तिनीहरूले हाँसोमा उडाए, याइरसले भने, उहाँले भने अनुसार गर। अनि उनले येशू, पत्रुस, याकुब र योहन्ना बाहेक सबैलाई तिनको घरबाट बाहिर निकाले। त्यसपछि येशूले भन्नुभयो, त्यसलाई म कहाँ ल्याऊ? अनि याइरस र उसकी श्रीमतीले आफ्नो छोरीलाई येशू कहाँ ल्याए। ऊ एकदमै शान्तपूर्ण देखिन्थे। ऊ सुतेको जस्तै गरेकी थिए। अनि येशू त्यस केटीको नजिक जानुभयो अनि ओछ्यानेर घुँडा टेक्नुभयो अनि हात समातेर भन्नुभयो, नानी उठ। अनि तुरुन्तै केटीको आत्मा त्यसमा आयो र उसले गहिरो सास लिई, आफ्नो आँखा खोली अनि येशूलाई देखेर उठी अनि कोठामा हिँड्न थाली। अनि येशूले भन्नुभयो, त्यसलाई केही खानालाई देऊ, ऊ कमजोर भएकी छे र पोषणको आवश्यकता छ। जसै याइरस र उसको श्रीमतीले आफ्नो छोरीलाई अंगालो मारे र येशूलाई धन्यवाद दिए अनि त्यस सानी ठिटीले केही खाई र कोठामा हिँडे, येशूले याइरसतिर फर्केर भन्नुभयो, मैले जे गरे त्यो कसैलाई नभन्नु। अनि त्यसपछि उहाँ र उहाँका चेलाहरू पत्रुस, याकुब र योहन्ना त्यस घरबाट निस्केर गए। प्रिय श्रोता मित्र, तर आउने दिनमा यो कुरा गुप्त राख्नु असम्भव थियो, किनकि त्यो ठिटी बढिरहेकी थिए र सबैजनाले थाहा पाए कि त्यो ठिटी मरेर पनि आफ्नो जीवनमा फर्के। अनि त्यो सानी ठिटी जीवित भए कि र 12 वर्षदेखि रक्तस्रापले पीडित त्यो स्त्रीको कथा संसारबाट गइरहेको छ। प्रिय श्रोता मित्र, येशू नै प्रभु हुनुहुन्छ, येशू नै संसारको उद्धारकर्ता हुनुहुन्छ अनि उहाँ स्वर्गबाट शक्ति, दया, परमेश्वरको राज्यको प्रेम लिएर आउनु भएको छ अनि अहिले उहाँ हाम्रा पापको निम्ति मर्नु भएको छ र बौरी उठेर आफ्ना चेलाहरूलाई यो कथा भन्नको निम्ति पठाउनु भएको छ। अनि यो महान उहाँको प्रेमको कथा तपाईँको निम्ति पनि हो। तर आजको यस कथाको नजिकमा आउँदा मैले एउटा प्रश्न तपाईँहरूलाई सोध्नु नै पर्ने हुन्छ। यो कथामा तपाईँ को जस्तै हुनुहुन्छ? के तपाईँ त्यो भिड जस्तै हुनुहुन्छ जो येशूको वरिपरि ठेलम ठेल गरिरहेका थिए र नजिक आएर छोए तर तिनीहरूको निम्ति केही पनि भएन? अथवा तपाईँ त्यो स्त्री जस्तै हुनुहुन्छ जसले विश्वास गरी र भनी, यदि मैले उहाँको वस्त्रको टुप्पा मात्रै छोएँ भने पनि निको हुनेछु? अथवा के तपाईँ त्यो भिड जस्तै हुनुहुन्छ जो कराएर हल्ला गरिरहेका थिए र सङ्गीत धुनहरू बजाइरहेका थिए जब केटी मरेकी थिए? अथवा के तपाईँ याइरिस जस्तै हुनुहुन्छ जसले येशूको वचनमा विश्वास गर्यो जब उहाँले त्यसलाई भन्नुभयो, नडराओ, विश्वास मात्र गर। प्रिय मित्र, येशू मानव जातिको लागि परमेश्वरको राज्य लिएर आउनु भएको छ। उहाँ तपाईँको प्रभु र उद्धारकर्ता हुन चाहनुहुन्छ, तर उहाँ तब मात्र राज्य गर्नुहुन्छ जब उहाँले विश्वास पाउनुहुनेछ। यसकारण आज म तपाईँलाई सोध्छु कि के तपाईँ हल्लाले भरिएको, व्यस्तताले भरिएको, आफ्नो जीवनमा धकेलिएको, वेदनाले भरिएको, निराश र डरले भरिएको हुनुहुन्छ? अथवा के तपाईँ विश्वासले भरिएर आफ्नो मुख छोप्ने लुगा फालेर उहाँका आउँदै हुनुहुन्छ? प्रिय श्रोता मित्र, निर्णय तपाईँकै हातमा छ। प्रभुले आजको कथाबाट तपाईँहरू सबैजनालाई धेरै धेरै आशिष दिनुभएको होस्। आदरणीय श्रोता मित्र, भर्खरै तपाईँ सुन्दै हुनुहुन्थ्यो कार्यक्रम येशूको कथा। अनि तपाईँलाई आजको कथा कस्तो लाग्यो त? म आशा गर्दछु कि पक्कै पनि आजको कथा सुनेर तपाईँ आनन्दित हुनुभयो होला। यदि यो कार्यक्रमको बारेमा कुनै सल्लाह, सुझाव छ भने हामीलाई पत्र लेख्न नभुल्नुहोला। हामीलाई पत्र लेख्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, पास्टर प्रवजन शाही, फोन नम्बर 98154664, 504-664-6064 इमेल ठेगाना यस प्रकार छ SUSHILAPRABJAN1212@yahoo.com अनि हाम्रो वेबसाइट रहेको छ www.twrnepal.com। हुन्छ त मित्र, आजलाई म बिदा लिन चाहन्छु। अर्को हप्ता फेरि यसै समयमा आउने नै छु। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीहा अनि नमस्कार।